आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
उद्देश्यहीन यात्री बने किन त्यसै भटकिरहेछु, लक्ष्यहीन यात्री बने किन ध्यारो खोजिरहेछु, जिन्दगी तिम्रो बहुमूल्य छ थाहा गर, जिन्दगी तिम्रो बहुमूल्य छ थाहा गर, नशालाई साथी बनाए मूल्यहीन नबनाऊ आफैलाई, नशालाई साथी बनाए मूल्यहीन नबनाऊ आफैलाई, उद्देश्यहीन यात्री बने किन त्यसै भटकिहिँड्छ, कति होला तीरहरू मन भित्र लुकी बसेका, कति होला तीरहरू मन भित्र लुकी बसेका, कति होला व्यथाहरू छाती भित्र गाठो परेका, तर भुल्न सक्दैनौ सबलाई नसाको सहारले, नसाको सहारले उद्देश्यहीन यात्री बने किन त्यसै भटकिर्छ, मन्दिर हो आफैलाई श्रद्धा गर, जीवन एउटा मन्दिर हो आफैलाई श्रद्धा गर, बहुमूल्य सृष्टि ईश्वरको हो जहाँ सधैँ कुनैको बास छ, न भत्काओ मन्दिरलाई यति त होस गर, यति त होस गर, उद्देश्यहीन यात्री बने किन त्यसै भटकिहिँड्छ, लक्ष्यहीन यात्री बने किन ध्यारो खोजिछौ, जिन्दगी तिम्रो बहुमूल्य छ थाहा सागर जिंदगी तिम्रो बहुमूल्य छ थाहागर नसालाई साथी बनाए मूल्यहीन नबनाउ आफैलाई नसालाई साथी बनाए मूल्यहीन नबनाउ आफैलाई उद्देश्यहीन यात्री बने किन त्यसै भटकी हिँड्छ
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो प्यार भरा नमस्कार तथा जय मसीह। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द खुसले हुनुहुन्छ। परिवारहरू अनि सम्पूर्ण तपाईँको पेसोहरू कार्यहरू ठिकठाक चलिरहेको छ। हामी यहाँ तपाईँहरूको लागि निरन्तर प्रार्थना गरिरहेका छौं र मित्र, आउने दिनहरूमा पनि निरन्तर नै हामी तपाईहरूको लागि प्रार्थना गरिरहनेछौ। तपाईहरूले पठाउनुभएका प्रार्थनाका विषयहरू हामीले प्राप्त गरिरहेका छौ। याद राख्नुहोस् र निश्चय हुनुहोस्, हामीले तपाईहरूलाई प्रभुको सामुन्ने प्रभुको उपस्थितिमा उठाइरहेका छौ। हामी विश्वास गर्दछौ, हामी आशा गर्दछौ कि प्रभुले प्रार्थना सुन्नुहुन्छ। उहाँले आफ्नो प्रतिज्ञामा भन्नुभएको छ कि म तिमीहरूको पुकार सुन्नेछु अनि उहाँले धेरै धेरै हाम्रो पुकारहरू प्रार्थनाहरू सुनिसक्नु भएको छ र सुन्नुहुन्छ, किनकि उहाँ जीवित हुनुहुन्छ। उहाँ माया र दयाले भरिएको प्रभु हुनुहुन्छ। उहाँ चाहनुहुन्छ हामी कुनै पनि समय कुनै पनि परिस्थितिमा उहाँका आएको र उहाँको चरणमा बसेर पुकार गरेको अनि प्रभुले तपाईँ र मलाई सुन्नुहुन्छ। अनि मित्र, तपाईँहरूका सुन्दर पत्रहरूको लागि पनि म धन्यवाद नदिइरहन सक्दिन, किनकि तपाईहरूले आफ्नो अनमोल समय कार्यक्रम सुनेर अनि कार्यक्रमबाट प्राप्त ज्ञानहरू आत्मिक आशिषहरू हामीलाई बाँड्नुहुन्छ। यो साँच्चै नै हाम्रो लागि उत्साहको कुरा हो। यसले तपाईलाई म भन्न चाहन्छु, हाम्रो जीवनमा थुप्रै थुप्रै उत्साह जगाइदिएको छ। धन्यवाद तपाईहरूको सुझावहरूको लागि अनि तपाईहरूको प्रार्थनाको लागि पनि। निरन्तर यसरी नै पत्रचार गर्न नभुल्नुहोला, हामी पनि तपाईँहरूसँग पत्रचार गर्न भुल्ने छैनौ। त मित्र, आउनुहोस् अब पवित्र धर्मशास्त्र बाइबलको मनन चिन्तन अध्ययनतिर प्रवेश गरौं। आज हामी मत्ती 12 अध्याय 38 पददेखि बाँकी पदहरू हेर्नेछौ। अघिल्लो दिनमा हामीले मत्ती 12 अध्याय पद 1 देखि 37 पदबाट शास्त्र अध्ययन गरिरहेका थियौं, मनन गरिरहेका थियौं, जहाँ हामीले देखिरहेका थियौं पद 1 देखि 8 सम्म चेलाहरूले विश्राम दिनमा खेतबाट अन्नको बाला टिपेर खाए र ख्रिष्टले फरिसीहरूद्वारा विश्राम दिन उल्लंघन गर्ने आरोपबाट निर्दोष साबित गरिदिनुहुन्छ। अनि 12:9-13 पदमा हामीले देख्यौं सभाघरमा राखेको हात सुकेको एउटा मानिसलाई उहाँले जाति गरिदिनुहुन्छ, चंगाई गरिदिनुहुन्छ र यो देखाउनुहुन्छ कि विश्राम दिनमा भलाइ काम गर्नु वैदिक रूपमा उचित हो। अनि 14:21 पदमा देख्छौ तब फरिसीहरू उहाँलाई मार्न मतो गर्न थाल्छन् र येशु त्यहाँबाट सुटुक्कै निस्कि जानुहुन्छ, तापनि अर्को ठाउँमा जानु भएर फेरि आश्चर्य कामहरू गर्नुहुन्छ। र यसरी भविष्यवक्ता यसैयाले बोलेका भविष्यवाणीहरू पूरा गर्नुहुन्छ। अनि पद 22-23 हामी देख्छौ उहाँले अन्धा र लाटो मानिसबाट
भूत धपाउनुहुन्छ। तर पद 24-30 अनुसार फरिसीहरूले उहाँलाई बालजिबुल अर्थात शैतानबाट यो काम गरिरहनु भएको छ भनी दोष लगाए र 31-37 पदमा यो देखाउनुहुन्छ कि पवित्र आत्माको विरूद्धमा पाप चाहिँ क्षमा हुन नसक्ने पाप हो र पवित्र आत्माले नै त्यो कार्य गर्नुभएको हो र त्यसको विरूद्धमा बोल्नु चाहिँ पाप हो भनेर उहाँले देखाउनुहुन्छ र हरेक व्यर्थका कुराहरूको लेखा दिनै पर्छ भनेर उहाँले सिकाउनुहुन्छ। आज हामी मत्ती 12:38 पदबाट अगाडि अनि बाँकी पदहरू देख्नेछौं। अहिले फरिसी र शास्त्रीहरू चिन्ह माग्दछन्। मती 12:38-39 पदमा यस प्रकार लेखिएको छ, तब शास्त्रीहरू र फरिसीहरू मध्ये कुनै कुनैले उहाँलाई भने, गुरूज्यू, हामी तपाईँबाट एउटा चिन्ह हेर्न चाहन्छौ। येशूलाई परीक्षा गर्नको निम्ति केही फरिसीहरूले उहाँसित चिन्ह मागे। येशू त मसीह हुनुहुन्छ कि हुनुहुन्न भनेर पत्ता लगाउनलाई तिनीहरूले चिन्ह मागेनन्। तिनीहरूले अघि नै आफ्ना मनमा उहाँ मसीह हुनुहुन्न भनी निश्चय गरिसकेका थिए। तिनीहरूले निष्कपटसँग चिन्ह मागेनन्। तिनीहरूले येशू मसीह हुनुहुन्न भन्ने प्रमाण राख्नलाई मात्र इच्छा गरेथे। तिनीहरूले एउटा आश्चर्य वा अचम्मको चिन्ह खोजे जसद्वारा येशू परमेश्वरको पुत्र मसीह हुनुहुन्छ भनेर एकदम निश्चित कुनै शंका नलिने प्रमाण देखिने थियो। तिनीहरूले स्वर्गीयबाट एउटा चिन्ह मागे। तिनीहरूले ख्रिष्टका आश्चर्य कामहरू देखेका थिए, तर ती कामहरू प्रभु येशूबाट परमेश्वरको पुत्रबाट भएको हो भन्ने कुरा प्रमाणित हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन्। वास्तवमा यहुदीहरूले शैतानको शक्तिबाट येशूले आश्चर्य कामहरू गर्नुहुन्छ भनी भनेका थिए। त्यसकारण फरिसीहरूले कुनै एउटा चिन्हद्वारा येशूको शक्ति शैतानबाट होइन तर परमेश्वरको आत्माबाट आएको हो भन्ने प्रमाण मागे। अनि प्रभु येशूले फरिसीहरूलाई यस्तो जवाब दिएर भन्नुभयो, मर्कुस 8:12 पदमा, यस पुस्तालाई कुनै चिन्ह दिइने छैन। अनि यहाँ पद 39 भन्नुभयो कि यस पुस्तालाई योनाको चिन्ह बाहेक अरू चिन्ह दिइने छैन। योना चाहिँ एक भविष्यवक्ता थिए पुरानो नियममा, जो ठूलो माछाबाट निलिए र त्यसको पेटभित्र 3 दिनसम्म बसे। येशूको भनाइको अर्थ यो हो कि जसरी योना 3 दिनसम्म माछाको पेटभित्र रहेर त्यसपछि जिउँदै निस्कि आए, त्यसरी नै ख्रिष्ट मारिनुहुनेछ र 3 दिनसम्म पृथ्वीको गर्भमा रहनुहुनेछ र त्यसपछि मरेकोबाट जी उठ्नुहुनेछ। येशू साँच्चै परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने चिन्ह यही नै हुनेछ र त्योभन्दा ठूलो चिन्ह अरू केही पनि होइन। तैपनि अन्त्यमा यहुदीहरूले यो चिन्ह पनि अस्वीकार गरे। येशूको पुनरुत्थान भएपछि तिनीहरूले भने, त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेका छन्। येशूले आफू परमेश्वरको पुत्र हुँ भन्ने पूरै प्रमाण दिन चाहनु भएन, कारण उहाँले पूरा प्रमाण दिनुभएको भए विश्वासको लागि कुनै ठाउँ नै रहने थिएन। जब कुनै एउटा कुराले हाम्रो ज्ञानलाई मात गर्छ तब मात्र त्यही कुरामा विश्वास राख्ने ठाउँ हुन्छ। कसकसको विश्वास छ भन्ने येशूले थाहा पाउन चाहनुभयो। यदि उहाँले सबैलाई एउटा निश्चित चिन्ह दिनुभयो भने सबैजना उहाँको पछि लाग्ने थिए, तर उहाँले साँचो विश्वास भएकाहरूलाई मात्र खोज्नुभयो। चिन्ह माग्नु चाहिँ विश्वास नगर्नु सरह हो। येशूले अविश्वासीहरूलाई चिन्ह देखाउन चाहनु भएन, विश्वास गर्ने खुला हृदय भएका मानिसहरूको निम्ति। येशूले अघिबाटै प्रशस्त भन्दा बढी म परमेश्वरको पुत्र हुँ भने चिन्हहरू आश्चर्य कर्महरू देखाइसक्नु भएको थियो। तर जे जति चिन्हहरू येशूले दिनुभए तापनि ती यहुदीहरूले विश्वास गर्ने थिएनन्। अहिले 39-40 पदमा भन्नुहुन्छ, उहाँले तिनीहरूलाई जवाब दिनुभयो, दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर यस पुस्तालाई योना अगमवक्ताको चिन्ह बाहेक अरू चिन्ह दिइने छैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र 3 दिन र 3 रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा 3 दिन र 3 रात रहनेछन्। मित्र, यो पुरानो नियमको एकजना योना भविष्यवक्ता थिए र निन्वे भन्ने दुष्ट शहरका मानिसहरूलाई पश्चाताप गर्नु भनेर प्रचार गर्नको निम्ति परमेश्वरले योना भविष्यवक्तालाई त्यही शहरमा पठाउनुभयो। तर योनाले परमेश्वरको आज्ञा मानेनन् पहिले र तिनी समुद्र यात्रा गरेर अर्को शहरमा गए। तर जहाजमा चढेपछि एउटा ठूलो आँधी आयो, तब योनाले आफ्नो अनज्ञाकारिता स्वीकार गर्यो र आँधी चाहिँ परमेश्वरबाट योनामाथि परेको श्राप भनी सम्झे र त्यस जहाजका माझीहरूले जहाजलाई बचाउनको निमित्त योनालाई समुद्रमा फालिदिए। हजुर, यो चिन्ह चाहिँ जसरी परमेश्वरले एउटा ठूलो माछा योनालाई निल्न पठाउनुभयो अनि तीन दिनसम्म योना त्यस माछाको पेटमा रहे तापनि तिनी जीवित भएर निस्किए आए। त्यसरी नै ख्रिष्ट आफ्नो मृत्यु भएपछि तीन दिनसम्म पृथ्वीको गर्भमा रहनुहुनेछ। त्यसकारण योना भविष्य वक्ताको चिन्हको अर्थ चाहिँ येशूको मृत्यु पुनरुत्थान नै भनेको हो, अर्थात येशूको मृत्यु हुनेछ र तीन दिनपछि उहाँ मृत्युबाट बिउती उठ्नुहुनेछ। यही नै येशू साँच्चै नै मसीह हुनुहुन्छ भनेर यहुदीहरूलाई चिन्ह दिइनेछ। अनि 41 पदमा हामी पढ्छौ, निन्वेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछन् र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चाताप गरेथे, तर हेर योना भन्दा महान कोही यहाँ छ। हामी योना 2:10 पदमा देख्छौ, त्यस माछाले योनालाई पाखामा उकेलिदियो। परमेश्वरको वा परमेश्वरले फेरि योनालाई निन्वेमा गएर प्रचार गर्नु भनी आज्ञा दिनुभयो। यसपालि योनाले उहाँको आज्ञा पालन गरे र निन्वेका मानिसहरूले योनाको प्रचार सुने र पश्चाताप गरे र परमेश्वरतिर फर्के। त्यसकारण जुन दण्ड परमेश्वरले ती मानिसहरूलाई दिन आँट्नु भएको थियो त्यो उहाँले दिनु भएन, तर तिनीहरूलाई क्षमा गर्नुभयो र बचाउनुभयो। त्यसकारण न्यायको दिनमा ती निन्वेका मानिसहरूले उद्धार पाउनेछन्। तिनीहरूले पश्चाताप गरेर विश्वास राखेको कारणले तिनीहरू परमेश्वरबाट निर्दोष वा धर्मी ठहरिनेछन्। यसो भन्न सकिन्छ कि ती निन्वेका मानिसहरूले आफ्नो नमूनाबाट आफ्नो धार्मिकताबाट एक प्रकारले येशूको पालोमा हुने यहुदीहरूको अधर्मलाई ज्योतिमा प्रकाशमा ल्याउनेछन्। ती निन्वेका मानिसहरूले यहुदीहरूलाई दोषी ठहराउनेछन्। योनाको प्रचारबाट निन्वेका मानिसहरूले पश्चाताप गरे। अब मसीह प्रभु आफै आउनु भएको छ जो योना भन्दा महान हुनुहुन्छ, श्रेष्ठ हुनुहुन्छ, तर यहुदीहरूले पश्चाताप गर्न मानेनन्। त्यसकारण तिनीहरूको दोष अवस्था अवश्य नै ठूलो हुनेछ। यसैले येशूले आफ्ना समयका यहुदीहरूलाई एउटा दुष्ट र व्यभिचारी पुस्ता भन्नुभयो। तिनीहरू दुष्ट थिए किनभने तिनीहरूका हृदय दुष्ट थिए र तिनीहरू व्यभिचारी थिए किनभने तिनीहरूले आफ्नो साँचो पति अर्थात परमेश्वरलाई त्यागेर संसारसँग गएका थिए। आज यो हामी कति विश्वासीहरूको निम्ति सत्य कुरा छ। यसपछि दोस्रो उदाहरण येशूले तिनीहरूलाई सुलेमानको सम्बन्धमा दिनुहुन्छ। 42 पदमा यस प्रकार लेखिएको छ, दक्षिणको महारानी न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछिन् र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउदेखि सुलेमानको बुद्धिका कुरा सुन्नलाई आइन्, तर हेर सुलेमान भन्दा महान कोही यहाँ छ। मित्र, दक्षिणका महारानी सिबाले यस पुस्ता अर्थात येशूका समयका यहुदीहरूलाई दोषी ठहराउनेछिन्। दक्षिणकी महारानी सभाकी रानी थिइन् जो सुलेमान राजाको बुद्धिको कुरा सुन्न त्यहाँ आएकी थिइन्। सुलेमानबाट तिनले सत्य खोजिन्, तर ख्रिष्टबाट जो सुलेमान भन्दा श्रेष्ठ हुनुहुन्छ यहुदीहरूले सत्य खोजेनन्। त्यसकारण दक्षिणकी महारानीले पनि न्यायको दिनमा ती यहुदीहरूलाई दोषी ठहराउनेछिन्। यसपछि निम्न पदहरूमा हामी देख्छौ महत्वहीन परिवर्तन वा क्रान्ति। येशूले एक अति नै चकित पार्ने दृष्टान्त दिनुहुन्छ। 43 पदमा भनिएको छ, जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ त्यो विश्राम खोज्दै उभानो ठाउँतिर डुली हिँड्छ तर कतै पाउँदैन। यदि कुनै व्यक्तिसँग दुष्ट आत्मा छ र अशुद्ध आत्माले दुष्ट आत्माले तिनलाई छोड्दछ, अहिले त्यो मानिस सोच्दछ कि तिनी पूर्ण रूपमा शुद्ध गरिए, त्यसपछि के हुन्छ त? 44 र 45 हेरौं, तब त्यसले भन्छ, जहाँबाट म निस्केर आए त्यही आफ्नो घरमा म फर्की जानेछु। फर्की आउँदा त्यसले घर रित्तो सफा गरी राखेको र सजिएको भेटाउँछ। तब त्यो जान्छ र आफूभन्दा बढी दुष्ट अरू सातवटा भूतात्मा आफूसँग ल्याउँछ र भित्र पसेर तिनीहरू त्यहाँ बास गर्छन् र त्यस मानिसको पछिल्लो दशा अघिल्लो भन्दा अझ नराम्रो हुन्छ। यस दुष्ट पुस्तालाई पनि त्यस्तै नै हुनेछ। अर्को शब्दमा त्यो अशुद्ध आत्मा अघिको उही मानिसहरू कहाँ फर्कन सक्छ जसबाट त्यो पहिले निकालिएको थियो। यदि त्यो मानिस रित्तो र सफा गरिराखेको छ भने त्यो अशुद्ध आत्मा त्यसभित्र पस्नेछ र अरू दुष्टहरू पनि। यस शिक्षाको मतलब यही हो, जब कुनै मानिस येशु कहाँ आएर आफ्नो पापको लागि पश्चाताप गर्छ तब येशुले त्यस मानिसलाई क्षमा गर्नुहुन्छ, उहाँले त्यसलाई सफा गर्नुहुन्छ, उहाँले त्यसको पाप फालिदिनुहुन्छ। जसरी येशुले दुष्ट आत्माहरूलाई मानिसबाट निकाल्नुभयो त्यसरी नै हामीले पश्चाताप गरेपछि उहाँले हाम्रो स्वार्थको आत्मा, घमण्डको आत्मा निकालिदिनुहुनेछ। धेरैजना बप्तिस्मा दिने युहन्ना येशु कहाँ आए र आफ्नो पापको पश्चाताप गर्ने जस्ता भए, तर यसपछि तिनीहरू चाँडै नै पछि हटे। किनभने तिनीहरूका घर रित्ता र सफा थिए, तर तिनीहरूले पश्चाताप सुहाउँदो फल फलाएका थिएनन्। तिनीहरू विश्वासमा बढेका थिएनन् अनि त्यो पुरानो पाप र स्वार्थको आत्मा फेरि तिनीहरूभित्र पस्यो। मित्र, हाम्रो जीवनको अवस्था कस्तो छ? त्यसपछि हामी 46-49 पद पढ्नेछौ। येशु भीड़हरूसँग बोलिरहनु भएको बेला उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए र उहाँसँग बात गर्न चाहन्थे। तब एकजनाले येशुलाई भन्यो, हेर्नुहोस्, तपाईँकी आमा तपाईँका भाइहरू बाहिर खड़ा छन् र तपाईँसँग बात गर्न चाहन्छन्। तर उहाँसँग बोल्नेलाई येशुले भन्नुभयो, मेरी आमा को हुन्, मेरा भाइहरू को हुन्? अनि उहाँले आफ्ना हातले चेलाहरूलाई देखाउँदै भन्नुभयो, हेर, मेरी आमा र मेरा भाइहरू, किनभने जसले स्वर्गीयमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ त्यही नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्। मित्र, येशुको यो भनाईमा आफ्नो परिवारलाई अनादर वा घृणा गर्नु थिएन। उहाँ यति मात्र सिकाउन खोज्दै हुनुहुन्थ्यो कि हाम्रो शारीरिक परिवार एकदम महत्वपूर्ण भए तापनि हाम्रो आत्मिक परिवार त झन महत्वपूर्ण हुन्छ। ख्रिष्टमा विश्वास गर्ने र परमेश्वरको इच्छा पालन गर्ने जति सबै एउटै आत्मिक परिवार बन्दछन् तिनीहरू पिता परमेश्वरका छोरा छोरीहरू र ख्रिष्ट र एक अर्काका भाइ बहिनीहरू हुन्। यो परिवार अनन्तसम्म रहनेछ। विश्वास नगर्ने हाम्रा शारीरिक परिवारको भन्दा हामी आफ्ना विश्वास गर्ने आत्मिक परिवारमा र परिवारका नजिक हुनुपर्छ अनि हामीले सबभन्दा धेरै ख्रिष्टलाई माथि राख्नुपर्छ। प्रभु हामी सबैलाई यो वचन अध्ययनद्वारा, शास्त्र अध्ययनद्वारा धेरै धेरै आशिष दिउन्।
को मुकाबला सहन हो, हम पापी श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679, 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।